नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोभिड 19का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
म बागमती प्रदेश दुवाकोटको लिखु गाउँपालिका वडा नम्बर 3 दिनेश कुमार बोलेको। मलाई यो रेडियो कार्यक्रम सन्चो बिसन्चो भन्ने एकदमै राम्रो लाग्छ। यो कार्यक्रम चाहिँ म रसुवा जिल्लाको रेडियो लाङटाङ एफएमबाट सुन्छु। यो कार्यक्रम चाहिँ अझै योभन्दा राम्रो हुँदै जाओस्। यो कार्यक्रम चाहिँ अहिले आएर पछि बिचमा बन्द चाहिँ नहोस्, सधैँभरि सञ्चालन होस् र यो कार्यक्रममा अझै अझै यस्तो शिक्षा दिने गाउँघरतिर भएको सन्देशमूलक सामग्रीलाई समेट्दै अझै सुदृढ हुँदै जाओस्।
कार्यक्रम लहर सन्चु बिसन्चुको आइभीआर टोल फ्री नम्बरमा रेकर्ड गराउनु भएको यो प्रतिक्रिया सँगै नियमित रेडियो लहर सन्चु बिसन्चुको यस नयाँ भेटघाट र भलाकुसारीमा प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। तपाईँले पनि सन्चो बिसन्चोका आइभीआर टोल फ्री नम्बरहरू एनटिसी प्रयोगकर्ताहरूका लागि 1660101701 र एनसेल प्रयोगकर्ताहरूका लागि 9801571789 फोन गरेर आफ्नो प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुन्छ। हामी तपाईँको स्वर आवाज कार्यक्रममा समेट्नेछौँ।
सन्चो बिसन्चोका आइभीआर टोल फ्री नम्बरहरूबारे यो जानकारी सँगै आज पनि हामी कालाजार, हात्तीपाइले र कोभिड 19का बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सहित आएका छौँ। आज कार्यक्रम लहरको 8 भाग।
सहभागी श्रोता, सन्चो बिसन्चोको गएको भागमा हामीले कालाजार रोग एकबाट अर्को व्यक्तिमा सर्ने तरिकाका साथसाथै यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गरेका थियौँ।
पहिला 8 जिल्ला 2 प्रदेशको थियो, त्यही नै समस्या थियो। त्यहाँ त असाध्यै धेरै नियन्त्रण भयो। अब हामी यसलाई निवारण गर्यौँ भनेर घोषणा गर्ने भन्ने हिसाबमा जाँदाखेरि 81 पहाडी जिल्लाहरूबाट पनि थुप्रै ठाउँबाट यसको रिपोर्ट पुग्यो।
यसका साथै पूर्वी नेपालको कोशी किनारामा गएको केही सातादेखि चलिरहेको महिला मैत्रीपूर्ण भलिबल प्रतियोगिताको पछिल्लो अपडेट लिनुका साथै विजयी टोलीलाई पनि भेटेका थियौँ।
ल, बधाई छ है तारा।
धन्यवाद सबिन।
धेरै खुसी लागेको छ तिमीहरूले हाम्रो जिल्ला अनि पालिकाको शान राखेकोमा।
हामी पनि एकदमै धेरै खुसी छौँ, आफ्नो ठाउँको नाम राख्न पायौँ।
रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यस खण्डमा भने हामी कोभिड 19 विरुद्धको खोपको वितरण, यससँग सम्बन्धित चुनौती र सीमा अनि अरू विभिन्न पक्षहरूका बारेमा कुराकानी गर्छौँ।
हामीलाई जति मात्रामा चाहिन्छ त्यति मात्रामा उपलब्ध गराउनु नै सबभन्दा ठुलो चुनौती हो, किनभने विश्वव्यापी रूपमा अहिले खोपको अत्यन्त धेरै माग छ।
यसै गरी आज हामीले माने भन्ज्याङमा तारा, सबिन लगायत अन्य माने भन्ज्याङवासीले गरेको कार्यकलापबाट प्रभावित भएर प्रदेश 2 केही जुझारु युवाहरूले आफ्नो प्रदेशमा पनि त्यस्तै जनचेतनामूलक कार्यक्रम गर्ने भन्ने विषयमा कुराकानी गरेको सुन्नेछौ।
हाम्रो ठाउँ पनि त हात्तीपाइले, कालाजार र कोभिड 19 को संक्रमित क्षेत्र हो। यस्तो कार्यक्रम त हामीले पनि गर्न पाए हुने नि है?
गर्न पाए हुने होइन कि, यो कार्यक्रम त गर्नै पर्छ।
साथमा अरू विभिन्न चेतनामूलक सामग्री त छँदैछन्। आउनुहोस्, अबको करिब आधा घण्टा हामी सँगै सँगै रहौँ है।
गएको माघ 14 गतेबाट नेपालमा पहिलो चरणको कोभिड 19 विरुद्धको खोप वितरण कार्यक्रम सुरु भएको हो। यो खोप बेलायतमा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले संयुक्त निर्माण गरेको र भारतमा उत्पादन भएको खोपको 10,00,000 डोज अर्थात् 5,00,000 नेपालीलाई लगाउन पुग्ने गरी नेपालले उपहार स्वरूप प्राप्त गरेको हो। गएको माघ 24 गतेसम्मको तथ्याङ्क अनुसार नेपालमा 184,857 जनाले यो खोप लगाइसकेका छन्।
अपेक्षा गरिए अनुसार पहिलो चरणको खोप वितरणमा सबै जोखिम समुदायमा सदस्यहरू खोप वितरणमा सहभागी नभएका कारण पहिले प्राथमिकतामा राखिएका बाहेक अरू समूहहरू जस्तै पत्रकार, निजामती कर्मचारी आदि समूहमा पनि यो खोप वितरण भइरहेछ।
नयाँ रोगका विरुद्धको नयाँ खोप भएको र यससँग सम्बन्धित विभिन्न भ्रम र भ्रान्तिका कारण खोप वितरणमा लाभान्वित वर्गको अपेक्षा अनुसारको सहभागिता नभएको हुन सक्ने टिप्पणीहरू हुने गरेका छन्।
पहिलो चरणमा खोप लिएकाहरू मध्येबाट कोही कसैबाट पनि खोपकै कारण उल्लेख्य अनपेक्षित र प्रतिकूल असर देखिएको भन्ने कुनै तथ्याङ्क र प्रमाण नहुँदा नहुँदै पनि खोप वितरणमा अपेक्षा अनुसार लाभान्वित वर्गको सहभागिता कम हुनु पक्कै पनि चुनौतीको विषय हो।
यो बाहेक खोप वितरणको अहिलेसम्मको प्रगति र यसका अन्य चुनौतीका विषयमा आज हामीले चिकित्सा एवं जनस्वास्थ्य विज्ञ डाक्टर विवेक लाल कर्णसँग कुराकानी गरेका छौँ। अब सुनौ सोही कुराकानीको केही अंश।
खोप सबभन्दा पहिला त उपलब्ध हुनु, हामीलाई जुन जति मात्रामा चाहिन्छ त्यति मात्रामा उपलब्ध गराउनु नै सबभन्दा ठुलो चुनौती हो, किनभने विश्वव्यापी रूपमा अहिले खोपको अत्यन्त धेरै माग छ, सबै ठाउँमा लगाउनु खोजिएको छ र त्यसमध्ये पनि खोपहरू पनि विभिन्न प्रकारका छन्। हामी कहाँ जुन हामी पहिल्यैदेखि बच्चाहरूलाई र गर्भवतीलाई खोप लगाउने हाम्रो पहिल्यैदेखि नै राष्ट्रिय खोप कार्यक्रम छ, त्यो कार्यक्रम ले चाहिँ जुन पहिलेदेखि व्यवस्थापन गरिरहेको छ हामीसँग भएको फ्रिजहरू, कोल्ड चेनमा प्रयोग हुने अन्य सामग्रीहरू जसमा चाहिँ हामी खोप राख्छौँ सुरक्षित रूपमा, त्यसले धान्न सक्ने खोपहरू एकदमै कम छन् र ती खोपहरू मध्ये पनि फेरि हाम्रो नियामक निकायले पनि अध्ययन गरेर ल यो नेपालमा प्रयोग गर्न सुरक्षित छ भनेर भनेका खोप अहिलेसम्म मेरो जानकारीमा एउटै मात्रै छ जुन अहिले लगाइएको छ, एउटा त्यो चुनौती रह्यो। त्यसपछि गर्भवतीलाई अथवा 18 वर्षभन्दा मुनिकालाई अथवा धेरै वृद्ध व्यक्तिहरूलाई लगाउने नलगाउने कुरामा के छ भन्दाखेरि म यहाँलाई अनुरोध गरौँ, सुरुमा जब यो खोपको चाहिँ अनुसन्धान गरियो त्यसपछि चाहिँ सीमित व्यक्तिहरू हुँदै क्रमशः बढी बढी व्यक्तिमा यसको लगाएर यो प्रभावकारी छ भनेर प्रमाणित भएपछि आयो, तर सुरुमा अध्ययन अनुसन्धान हुँदाखेरि यसले यो रोग स्वाभाविकले पनि यो एकदमै कम समय थियो र सुरुमा खोप जुनै पनि खोप अथवा अरू कुनै औषधिहरूको चाहिँ परीक्षण गर्दा स्वस्थ व्यक्तिहरूमा गरिन्छ, त्यो भएर त्यो बेलामा गर्भवती व्यक्तिहरू 18 वर्षभन्दा मुनिका र केही गम्भीर रोग लागेका व्यक्तिहरूलाई यो खोप दिएको थिएन, किनभने उहाँहरू पहिल्यैदेखि एउटा रोग प्रतिरोधी क्षमता अलिक कम भएको अरू चुनौतीपूर्ण अवस्थामा रहेको भएर उहाँहरूलाई यतिकै पनि जोखिम बढी हुन्छ भनेर त्यो खोप नलगाइएको मात्रै हो, तर त्यसको अर्थ यो चाहिँ गर्भवतीको लागि अथवा सुत्केरीको लागि, स्तनपान गराइरहेको महिलाको लागि अथवा 18 वर्षभन्दा मुनिको लागि असुरक्षित भन्ने होइन। उहाँहरूमा अहिले त भनिएको छ कि गर्भवती महिलालाई पनि र सुत्केरीहरूलाई पनि लगाउन सकिन्छ भनिदिएको छ र क्रमशः अहिले उहाँहरूले बालबालिका किशोर किशोरीहरूलाई पनि यो खोप चाहिँ क्रमशः लगाएर यसको अध्ययन गरिराख्नु भएको छ। यसको एउटै कारण के हो भने एकदमै कम समयमा झन्डै 8-10 महिनाभित्रमै यो खोप आएर हामीले अहिले लगाउन पाएका छौँ, त्यो हुँदाखेरि समय सीमाको कारणले अरू खोपहरूको अनुसन्धान अथवा विकासको क्रममा जति धेरै अध्ययन, जति उमेर समूह, जति रोग समूहका व्यक्तिहरूमा परीक्षण गरेर यसलाई प्रमाणित गरिन्थ्यो त्यति समय चाहिँ उपलब्ध नभएको कारणले मात्रै हो, तर ती उमेर समूहहरूमा पनि यो असुरक्षित छ भनेर कहीँ प्रमाणित छैन। त्यसमा खालि अझै पनि अध्ययन हुँदैछ र अहिलेसम्मको अन्तर्राष्ट्रिय रूपमा वैज्ञानिक जति तथ्याङ्कहरू उपलब्ध छन् त्यसमा ती उमेर समूहहरूमा पनि सुरक्षित छ भनेरै क्रमशः चाहिँ प्रकाशित भइरहेको कुरा हामी चाहिँ यो साइन्टिफिक जर्नलहरूमा अन्य प्रकाशनहरूमा पाइरहेका छौँ।
दुईपल्ट लगाउनु पर्छ, यति किम्मती खोप छ, यो नाश हुने अथवा खेर जाने अवस्था कस्तो कस्तो हो?
एकदमै यहाँले सही कुरा ल्याउनु भयो। हामीले अहिले चाहिँ एउटा म केमा जोड्न चाहन्छु भन्दाखेरि यो खोप सम्बन्धमा धेरै किसिमका चाहिँ मानिसहरूमा भ्रान्तिहरू भ्रमहरू पनि छन्। हामी कहाँ आउने लक्षणहरू देखेर पनि धेरैजना ओहो यो त साइड इफेक्ट हुँदो रहेछ, यसले त उल्टो खराबी गर्छ कि भनेर पनि डराउनु भएको एउटा पक्ष छ होइन। अर्को यहाँले जुन भन्नुभयो एकदमै यो चाहिँ किमती दुईटा किसिमले, एउटा त महँगो छ, अर्को पैसै तिरेर पनि पाउन गाह्रो छ, अहिले विश्वव्यापी रूपमा हाहाकार छ होइन, र दुई मात्रा लाउनु पर्ने हुन्छ। र अर्को कुरा तपाईँ हामीलाई जानकारी छ कि खोप लगाउन जाँदाखेरि यदि हामीले किनभने एउटा भाइलमा जतिजनालाई लाउनु पर्ने हो त्यति व्यक्ति यदि त्यो खोप लगाउने समयमा उपलब्ध छैन भने त्यो मलाई अथवा तपाईँलाई लगाइसकेर बाँकी रहेको त्यो खोप 6 घन्टाभित्र लगाइसक्नु पर्नेछ, यदि अरू कोही व्यक्ति आएन भने त्यो खोप खेर जान्छ, त्यो भएर एउटा चाहिँ खोप खेर नजानु। अर्को कुरा तपाईँ हामीलाई चाहिँ एउटा समय सीमा पछि फेरि अर्को मात्रा लगाउनु पर्नेछ, त्यो बेला यदि म सम्झिनँ अथवा म केही कारणले त्यहाँ उपलब्ध भइनँ भने मेरो लागि त्यो खोप छुट्ने सम्भावना हुन्छ। त्यो हिसाबले चाहिँ यसमा विभिन्न किसिमका व्यवहारिक चुनौतीहरू पनि छन्। र अर्को कुरो चाहिँ हामीले पहिला पटक खोप लाउँदा ओहो यसले त अलिअलि रियाक्सन गरेको थियो भयो म अर्को पटक लगाउन भन्ने पनि हुनसक्छ, भनेपछि यसको विभिन्न पाटोबाट हेर्नुहुन्छ भने चुनौतीहरू छ। तर मलाई लाग्छ यो खोप व्यवस्थापनमा जुन अहिले टिम खटिएको छ उहाँहरूले त्यो हरेक कोणबाट त्यसलाई हेर्दै त्यसको व्यवस्थापनको पनि मलाई लाग्छ राम्रै चाहिँ व्यवस्थापन गर्नुभएको होला।
कोभिड-19 विरुद्धको खोप वितरण सम्बन्धी व्यवहारिक चुनौती र यसका समाधानका उपायहरूका बारेमा यस कुराकानीका लागि डाक्टर विवेकलाल कर्णप्रति हामी आभारी छौँ। डाक्टर कर्णले भन्नुभए जस्तै यो खोप पहिलोपल्ट भाइरस देखा परेको मितिबाट गणना गर्दा मानव सभ्यतामै कम समय अर्थात् 8 महिनामै निर्माण भएको हो। यसरी छोटो समयमा निर्माण भएर सफल परीक्षणपछि खोप विश्वका धेरै देशहरूमा प्रयोगमा आउन थालिसकेको छ। चिकित्सा विज्ञानको यस अभूतपूर्व सफलताप्रति हामी सबै प्रसन्न छौँ।
डाक्टर कर्णले भर्खरै भन्नुभए जस्तै खोप लगाउने बित्तिकै कसै कसैलाई सामान्य ज्वरो देखिने बाहेक खोप लगाएकै कारण कुनै पनि गम्भीर स्वास्थ्य समस्या आइपरेको वा अस्पताल भर्ना हुनु परेको अवस्था नभएको कुरा काठमाडौँ उपत्यका स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले पनि सामाजिक सञ्जाल ट्विटर मार्फत पुष्टि गर्नुभएको छ।
त्यसैले खोप वितरण कार्यक्रममा निर्धक्क सहभागी हुनका लागि हामी पनि यसै रेडियो कार्यक्रम लहर मार्फत समग्र लाभग्राहीहरूलाई अनुरोध गर्छौँ।
विद्यार्थी नानी बाबुहरू, हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये 2 जना अगाडि आऊ है COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ? हात उठाऊ त।
टिचर, म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा। ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै 1 जना बाबु पनि आऊ है। ल हात उठाऊ त, को आउने? ओहो, कति धेरै जनाको पो हात उठेको। ल कक्षा 9 कर्म, तिमी अगाडि आऊ। बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म, ल सुरु गर। ल यहाँ छ माइक, लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसर भित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छन्।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ, तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। COVID-19 को यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि COVID-19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ।
COVID-19 विरुद्धको अभियानका लागि बेलायती सहयोग नियोग UK-AID को सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो नेपाल राष्ट्रव्यापी FM फ्रिक्वेन्सीहरू क्रमशः 98, 100 र 103 MHz, विभिन्न मिडियम वेभ फ्रिक्वेन्सीहरू र www.radionepal.gov.np अनलाइन मार्फत पनि शनिबार बिहान 8:15 नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि 2 IVR टोल फ्री नम्बरहरू क्रमशः NTC प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 रेकर्ड गराउन सक्नुहुन्छ।
आज माने भन्ज्याङको कहानी उज्यालो किरणमा माने भन्ज्याङका जुझारु युवा तारा र सबिनले माने भन्ज्याङमा गरेको कामबाट प्रभावित भएर प्रदेश 2 केही जुझारु युवाहरूले आफ्नो प्रदेशमा पनि हात्ती पाइले, कालाजार र COVID-19 का बारेमा सचेतना अभियान सञ्चालन गर्ने बारे छलफल गर्दैछन्। आफ्नो प्रदेशलाई कालाजार, हात्तीपाइले र कोभिड 19 जस्ता रोगहरूबाट मुक्त राख्नका लागि उनीहरूले के गर्लान्? अब सुनौ माने भन्ज्याङको कहानी उज्यालो किरण।
सबैजना त यहीँ पो हुनुहुँदो रहेछ।
हो नि तारा, हामी सबैजना छौँ। यस्तो खुसीको मौकामा पनि नहुनु त होइन त साथी हो।
ल सबैजनालाई एकछिन शान्त भई बसिदिनु हुन अनुरोध गर्दछु र अबको कार्यक्रम अगाडि बढाइदिनु हुन मोतीराज सरलाई अनुरोध गर्दछु।
धन्यवाद सबिनजी, र यस खुसीको मौकामा उपस्थित हुनुभएकोमा सम्पूर्ण युवा साथीहरूलाई धेरै धेरै धन्यवाद। खुर्कोट युवा तथा विकास स्रोत केन्द्रको तत्वावधानमा भएको महिला मैत्रीपूर्ण भलिबल प्रतियोगितामा हाम्रो माने भन्ज्याङ टिमले पहिलो स्थान हासिल गरेर माने भन्ज्याङको कीर्ति राखेकोमा धेरै धेरै बधाई छ। अनि प्रतियोगिता जित्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने हाम्रो माने भन्ज्याङको शान क्याप्टेन तारासहित सम्पूर्ण टिमलाई मोरी धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो माने भन्ज्याङ टिमको कोच जय सर अनि हामीलाई विभिन्न काममा साथ दिनुहुने मनोज भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो पुरस्कार वितरण गर्न चाहन्छु।
अब चाहिँ भने आफ्नो विचारका लागि माने भन्ज्याङ टिमकी क्याप्टेन तारालाई अनुरोध गर्दछु।
धन्यवाद सबिन, यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्णमा मेरो तर्फबाट न्यानो माया। मलाई धेरै खुसी लागिरहेको छ। हामी भलिबल प्रतियोगितामा प्रथम भएका छौँ र यो सबै तपाईँहरूकै साथ र सहयोगले गर्दा भएको हो। अनि आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौँ। तपाईँहरू सबैलाई थाहा छ, हामीले खेल खेल्दा हामी शारीरिक र मानसिक रूपमा सक्षम हुन्छौँ। हामी युवाहरूले खेल खेल्दा कुलतमा नफस्ने र नराम्रो सङ्गतदेखि टाढा हुने, आफ्नो करियर राम्रो बनाउने र आफ्नो ठाउँको बारेमा पनि सोच्ने हुन्छौँ। अनि खेलले गतिशीलता, रचना र एकतालाई जोड दिन्छ। त्यसैले हामीले हाम्रो गाउँपालिकामा भलिबल प्रतियोगिता मात्र नभई फुटबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल, कबड्डी र कराते जस्ता खेलहरूको लागि पनि पहल गर्नुपर्छ जस्तो लाग्छ मलाई। खेल मैदानको पनि राम्रो व्यवस्था गर्ने।
म एउटा कुरा भन्छु है, यदि सम्भव भएसम्म फुटसलको निर्माणको पहल गर्ने, खेलाडीहरूलाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम गर्न सक्यो भने त हामी सबैको लागि राम्रो हुन्थ्यो नि, होइन?
हो, राम्रो कुरा सम्झायो तृष्णा तिमीले। केटाकेटीहरू कति रमाउँछन् फुटसल भनेपछि, यो त राम्रो पनि देखिन्छ। अनि यसरी नै मैले यही विषयमा आफ्नो ठाउँमा कुरा गर्नुपर्छ, बुझाउनुपर्छ भनेर महोत्तरीमा हुनुभएका मेरा साथी उपासनाजीसँग पनि कुराकानी गरेको थिएँ र अहिले तराई, पहाड, हिमालमा समेत यो रोगहरू देखा परेको भएर मैले उहाँलाई यस्तै कार्यक्रम गर्न सकिन्छ भनेर सुझाव पनि दिएको छु र उहाँले पनि यस्तै कामहरू गर्ने, कार्यक्रम गर्ने भन्दा मलाई एकदमै गर्व महसुस भइरहेको छ भन्दै मेरा कुराहरू यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।
यो महत्त्वपूर्ण विचारको लागि तारालाई धेरै धेरै धन्यवाद। साँच्चै नै हामी कुनै खेलमा सहभागी भयौँ भने अनुशासनमा बस्न सक्छौँ। यदि अनुशासनमा बस्यौँ भने हामीले चाहेको काम सजिलै गर्न सक्छौँ। त्यसैले हामी युवाहरू अनुशासनमा बस्न, अनुशासनमा हिँड्न अति नै आवश्यक छ। बरु अर्को एउटा कुरा, हिजो आज पालिकाका विभिन्न वडाका नयाँ केटाकेटीहरू कता कता यो सुर्ती खैनी, चुरो ढुक्कातिर अलि फस्न खोजेको जस्तो लाग्छ। त्यतातिर पनि पहल गर्नु छ है।
दाइले ठिक कुरा गर्नुभयो है।
हो नि, अनि तपाईँहरूलाई त थाहै छ हामीले हात्तीपाइले, कालाजार र कोभिड 19 को बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ। त्यसलाई आगामी दिनहरूमा पनि अझ फरक रूपमा लाने भनेर छलफल गरिरहेका छौँ। अनि अहिले देशभरि नै कोरोना खोपको वितरण भइरहेको छ र यस खोप लगाउने कार्यक्रममा सघाउनको लागि हाम्रो माने भन्ज्याङ युवा क्लब प्रतिबद्ध छ भन्दै आजको यस कार्यक्रम यहीँ समापन भएको जानकारी गर्दछु। धन्यवाद।
समरेन्द्र, मैले अघि माने भन्ज्याङको तारासँग कुरा गरेकी थिएँ।
हो र उपासना।
हो नि, उनीहरू खुर्कोट युवा तथा विकास स्रोत केन्द्रको तत्त्व अवधानमा भएको महिला मैत्री भलिबल प्रतियोगितामा प्रथम भएछन्। हेर्नुहोस् त, सुनकोशी भूमि भेगमा सोलु, रामेछाप, दोलखा, सिन्धुली, ओखलढुङ्गा र काभ्रेका गरी 9 टिमले सुनकोशीको बगरमा बालुवामा म्याच खेलेछन्।
ओहो हो र, यो त खुसीको कुरा हो नि। कति रमाइलो भयो होला है, माघे सङ्क्रान्तिको बेलामा उसिनेको तरुल तिलको लड्डु खाँदै खेले होला।
त्यही त भनेको, हाम्रो ठाउँमा पनि यस्तै महिला मैत्री प्रतियोगिताहरू हुने भए राम्रो हुन्थ्यो, महिला तथा किशोरीहरूको क्षमता अगाडि आउने थियो, होइन त? अर्को कुरा नि, रामेछाप भङ्गेरी क्लबको निशाको टिम पनि फर्स्ट रनर अप भएछन्, उहाँहरूलाई पनि चिनाइदिन्छु भन्नुभएको छ।
हो नि, महिलाहरूको सहभागिता हरेक क्षेत्रमा हुने थियो, उनीहरूले पनि केही गर्न सक्छन् है भनेर सबैले थाहा पाउने थिए नि।
तिमीले भनेको कुरा त हो, बरु यो कुरा त गाउँपालिकाको अध्यक्षज्यूको सामु राख्नुपर्छ र कुनै कार्यक्रमको आयोजना चाहिँ गर्नुपर्छ, बुझ्यौ? अनि त्यो कार्यक्रममा ताराजीलाई पनि बोलाउनु पर्छ।
हुन्छ उपासना, गाउँपालिकाको अफिसमा गएको बेला कुरा गर्नुपर्छ है।
हेते हेते, अनि उनीहरूले त उनीहरूको गाउँ माने भन्ज्याङमा हात्ती पाइले, कालाजार र COVID-19 बारेमा जनचेतनामूलक कार्यक्रम गरेका रहेछन्। तर उनीहरूको ठाउँमा भन्दा हाम्रो ठाउँमा झन बढी जोखिम छ जस्तो लाग्छ है मलाई।
हो त, हाम्रो ठाउँ पनि त हात्ती पाइले, कालाजार र COVID-19 संक्रमित क्षेत्र हो। यस्तो कार्यक्रम त हामीले पनि गर्न पाए हुने नि है।
गर्न पाए हुने होइन कि, यो कार्यक्रम त गर्नै पर्छ। बरु यो कुरा लिएर हाम्रो गाउँपालिकाको अध्यक्षकोमा भोलि नै गएर कुरा गरौँ, हुन्न?
हुन्छ उपासना, भोलि बिहानै गएर कुरा गरौँ। बरु सुन न, अहिले चाहिँ आफ्नो आफ्नो घरतिर जाउँ, साँझ पनि पर्न लाग्यो।
हुन्छ समरेन्द्र, काल भेटेछि है त।
बाई बाई।
हेते बाई बाई।
नमस्कार गाउँपालिका अध्यक्षज्यू।
नमस्कार नमस्कार, आउनुहोस् बस्नुहोस् न यता, उपासना बहिनी र समरेन्द्रजी।
हुन्छ।
अनि के कति कामले पाल्नुभयो आज गाउँपालिकाको कार्यालयमा?
एउटा सानो काम लिएर आएका थियौँ, तपाईँले सहयोग गर्नुहुन्छ कि भनेर नि।
ल, तपाईँहरूले गर्ने काममा जहिले पनि त सहयोग गरेको छु नि मैले।
त्यो त हो।
कुरा के भने नि धैर्यकान्त सर, यसपालि हाम्रो युवा क्लबले COVID-19 बारेमा जनचेतनामूलक कार्यक्रम गरौँ कि भनेर।
यस्तो राम्रो कामको लागि हाम्रो गाउँपालिकाले जे पनि सहयोग गर्न तयार छ। ल भन्नुहोस्, जनचेतनामूलक कार्यक्रम चाहिँ कसरी गर्ने भनेर सोच्नु भएको छ त?
सर, हामीले चाहिँ 2 चरणमा कार्यक्रम गर्ने सोचेका छौँ र पहिलो चरणमा चाहिँ अटोमा लाउड स्पिकर राखेर रा लोक कल्याणकारी जनहित सन्देशहरू बजाउने।
दोस्रो चरणमा स्कुल स्कुलमा गएर भाइ बहिनीलाई COVID-19 बारेमा जानकारी दिने।
ल, यसको लागि तपाईँहरूले चिन्तै लिनु पर्दैन, के सहयोग गर्नुपर्छ गाउँपालिकाले गर्न तयार छ।
हेते अध्यक्षज्यू, हामीले पहिलो चरणको कार्यक्रम चाहिँ आज दिउँसोबाट नै सुरु गर्नेछौँ र आज दिनभरको लागि हामीलाई एउटा स्पिकर र अटो रिक्सा चाहिन्छ।
हुन्छ हुन्छ, स्पिकर हाम्रै गाउँपालिकाको अफिसमा छ, त्यो लैजानु। अनि अटोको लागि म रञ्जित भाइलाई अहिले तुरुन्तै फोन गरेर भन्छु नि।
यति भएपछि त भइहाल्छ।
अनि लोक कल्याणकारी जनहित सन्देशहरू चाहिँ कहाँबाट ल्याउनु भएको छ?
ए, त्यो त हामीले रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोबाट ल्याएका हौ।
ए, सन्चो बिसन्चोबाट? ल, गजब गर्नुभएछ, त्यो रेडियो कार्यक्रम त म पनि सुनिरहेको हुन्छु, बहुत राम्रो छ।
हुन्छ अध्यक्षज्यू, अहिलेलाई हामी जान्छौँ, प्रणाम।
ल, कार्यक्रम राम्रोसँग गर्नु होला है त, मेरो बहुत बहुत शुभकामना छ।
हेते धन्यवाद। हाँ, ओकरा ओतै बाँध्नु त
भयो दिदी।
ल, त्यो त्यही बाँधेपछि त स्पिकर झर्दैन होला नि।
हावाहुरी आए पनि झर्दैन, मैले दोहोरोसँग बाँधेको छु।
हँसाउँछ रञ्जित भाइले पनि।
अरे दाजु, हाँस्ने हो, बाँच्ने हो, अनि काम गर्ने हो। ल हेर्नु त, मेरो हरियो रङको अटो यो ब्यानर र टुल टाएपछि कस्तो राम्रो देखिएको, मनै शीतल भयो।
ल सही छ समरेन्द्र, त्यो लोक कल्याणकारी जनहित सन्देश बजाऊ त, एकचोटि चेक गरौँ।
ल पठा है त। ल, ब्लुटुथ कनेक्ट गर्छु। ल, कनेक्ट भयो, अब लोक कल्याणकारी जनहित सन्देश प्ले गर्छु है।
ल, गजबसँग बजे दाजु।
कोविड-19 विरुद्ध होसियार आ सचेत होइत
सुरक्षित रहित आ एकरा विरुद्ध प्रतिकार करैत विद्यालय आयल छी। अब अहाँ सब मध्य दू गोटे अगाड़ी आउ त कोविड 19 विरुद्ध हमरा सब के प्रतिबद्धता सब बतावे के लागी। कहू त अगाड़ी के सब आयब, हाथ उठाउ त।
हम कहब मैडम।
श्याबाश, कते नीक तारा, अगाड़ी आओ। अब कक्षा आज के हिनका साथ में एकटा बालक से हो आओ, हाथ उठाओ तो के आयब। ओहो, बहुत गोरे के हाथ उठल है। दोसर कक्षा 9 से कर्मा आहा अगाड़ी आओ। बताबे के बारी फेरा फेरी सब विद्यार्थी के एबे करते
होते मैडम।
तारा आ कर्मा शुरू करू, लू माइक लू तो।
हम सब विद्यालय में घर से अबे जात आ विद्यालय परिसर भीतर से हो अनिवार्य नाक आ मुंह झांपे के हिसाब से मिला के मास्क लगबे छी। एक दोसर से पर्याप्त सामाजिक दूरी पर अलगे रहे छी। एकरा साथे हम सब अपनो भीड़भाड़ न करे छी आ ओहन जगह सब पर जेबो नहीं करे छी।
आ हरेक कक्षा समाप्त भेला के बाद विद्यालय व्यवस्था कैले साबुन पानी से मोझ मोझ के हाथ धोई छी।
एकरा साथे खाई से पहले खेला के बाद शौचालय प्रयोग के बाद नियमित बरोबर साबुन पानी से मैज मैज के हाथ धोई छी। आ खोखला या छिकला के बाद कम से कम 30 सेकेंड तक साबुन पानी से मैज मैज के हाथ धोई छी।
सही बात कहली अहाँ सब। अहाँ सब गोटे मास्क लगैले छी। अब अहाँ सब अपना अपना कक्षा में जाके विद्यालय के व्यवस्था के हिसाब से एक दूसर के प्रयास बैठक ठीक छै। हरेक कक्षा समाप्त भेला के बाद विद्यालय के व्यवस्था के साबुन पानी से मैज मैज के हाथ धोए। कोविड 19 के अय समय में हम सब सब गोटे बैठ के कक्षा सब संचालन करला हम सब प्रतिबद्ध छी। एकरा साथे घर परिवार आ समाज समुदाय में सेहो कोविड 19 विरुद्ध के सावधानी सब नियमित रूप में पालन करब।
सुनिहाल्नु भयो नि सन्देशहरू। कोभिड 19 बाट बच्ने उपायहरूमा मास्कको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्दै साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुनु पर्छ है। बुझिराख्नु भएको छ नि?
हजुर सर।
ओहो, आज त प्रदेश दुईका उपासना समरेन्द्र, धैर्यकान्त र रञ्जितहरूले प्रदेश दुईका जिल्लाहरूमा सचेतना अभियान सुरु नै पो गरिसकेछन्।
अब बिस्तारै गर्मी मौसम सुरु भएसँगै कालाजार रोग सार्ने भुसुना र हात्तीपाइले रोग सार्ने लामखुट्टे सक्रिय हुने भएकोले पनि यो सचेतना अभियान सुरु गरेर प्रदेश दुईका जुझारु युवाले निकै राम्रो काम गरेका छन्। अब आउँदा दिनहरूमा उनीहरूको यो अभियानले कस्तो रूप लिन्छ त्यो थाहा पाउनका लागि सन्चो बिसन्चो रेडियो लहरका आगामी भागहरू सुन्दै गर्नुहोला है।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यस प्रस्तुतिले हामीले कोभिड 19 सम्बन्धी विभिन्न पक्षहरूका बारेमा पक्कै पनि केही नयाँ र उपयोगी जानकारी हासिल गर्न सक्यौं भन्ने हाम्रो विश्वास छ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660107 01 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815717789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 8 एवं पछिल्लो खण्डबाट अब हामी प्रस्तोताहरू म अचला
र म उपेन्द्र, सहकर्मीहरू दिनेश, सविन, टिका, भूपेन्द्र, पवन र अनुसँगै बिदा माग्छौ।
अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउनेछौ।
नमस्ते, नमस्ते।